साबुन 64 सूरत है, वही 28वां पारा चल रहा है। अब ये तगाबुन का जो इंग्लिश में ट्रांसलेशन किया गया है, आमतौर पर मिस अप्रोप्रिएशन जिसको बोलते हैं, किसी के हक में कमी करना, किसी के हक में कमी करना, गबन जो हमारे पास मशहूर है कि भाई पब्लिक मनी खा गया, पब्लिक के पैसों में से खुद ले लिया, उनके पैसों में कमी कर लिया, गबन कर दिया, ये लफ्ज आया। अच्छा, तगाबुन जो है ये तखाबुल तकासुर के टक्कर पे है। तखाबुल एक दूसरे से मुकाबला करना, तकासुर एक दूसरे से कसरत में कंपटीशन करना, तगाबुन एक दूसरे की कमी को दूर करना। ये इंशाल्लाह वो लफ्ज जहां आएगा तो आयत के समझाने में इंशाल्लाह ये बात अल्लाह करे हमारे जहनों में बैठ जाए। अच्छा, फिर उसके बाद में यहां से बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाह के नाम से जो रहमान है, फायदा पहुंचाने वाला है, रहीम है, रहम करने वाला है, तरस खाने वाला है। युसब्बिहु लिल्लाहि मा फिस समावाति व मा फिल अर्ज, आसमानों और जमीन में जो कुछ है वो अल्लाह ताला की तारीफ तस्बीह करती है, करेगी, मसरूफ रहती है अल्लाह ताला के अहकामात को तकमील करने में और मसरूफ रहेगी। ये मजारे हैं, प्रेजेंट टेंस और फ्यूचर टेंस दोनों इसमें आ जाता है कि जो कोई चीज आसमानों और जमीन में है वो अल्लाह ताला के अहकामात की पाबंदी करने में मसरूफ है, उसकी पाकी बयान करने में मसरूफ है। क्यों? लहुल मुल्क व लहुल हम, क्योंकि मुल्क भी उसी का है, तारीफ भी उसी की, उसी का किंगडम है। भाई बादशाह की तारीफ करने में, बादशाह के अहकामात में अमल में लाने में मसरूफ नहीं रहे तो और किसी में मसरूफ रह सकती है। तो यहां अंडरस्टूड है इसलिए कि मुल्क उसी का है, बादशाह तो उसी की है, किंगडम उसी का है, और फिर उसी की तारीफ है, उसी का शुक्र है। हम धम के माने तारीफ के भी आए, शुक्र के, यानी जिसको पहचाना जाए। भाई देखिए, तारीफ आप उसकी करते जिसको पहचानते आप। एक अजनबी आदमी को रास्ते पर से पकड़े आप, पकड़ के बोले साहब जरा इनकी तारीफ करिए, तो मैं पहचानते ही नहीं तो तारीफ क्या करूंगा मैं। बरखिलाफ उसके कोई पॉपुलर क्रिकेटर को पकड़े आप, पकड़ के बोले भी आप इनकी तारीफ कीजिए, तो बोले साहब इन्हों हाईएस्ट स्कोरर हैं, इतने सेंचुरीज करे, वर्ल्ड रिकॉर्ड ब्रेक करे, ऐसा करे, ये करे, आपको उनके बारे में मालूम है। तो अब मालूम हुआ कि अल्लाह की तारीफ के लिए तमाम असमा जो पीछे लिखे हुए उस पर अथॉरिटी होना आपको, और ये तमाम ये तारीफें जो है अल्लाह ताला की हो चुकी हैं, वो पहचाना जा चुका है। और लिहाजा वह आला कुल्ली शहीन खदीर, क्योंकि किंगडम उनका है, वो हर चीज पे खादिर है। भाई जिसकी हुकूमत है वो हर चीज पे खादिर है। भाई इस मुल्क का बादशाह जो है उसको वो कुदरत रखता है हर चीज पे, ऊपरी ऊपरी तरीके से, लेकिन अल्लाह ताला क्योंकि सारी कायनात के हकीकी बादशाह हैं, वो हर चीज पे कुदरत रखते हैं, जो चाहे कर सकते हैं। तो मैं तो इसको ये बात समझता हूं कि कुदरत उन्हीं को है, हमको कोई कुदरत नहीं, जो कुदरत है उन्हीं को है। हुवल्लज़ी खलक़कुम फ़मिनकुम काफ़िरुन वमिनकुम मोमिन, वही है जिसने तुमको पैदा किया, फिर भी तुम में से कोई उसका इनकार करता है, कोई उसे अमन में आता है, ईमान लाता है। पैदा तो काफिर को भी उसी ने किया है, मोमिन को भी उसी ने किया है, फिरौन को भी उसी ने किया था पैदा, मूसा अलैहिस्सलाम को भी उसी ने पैदा किया था। ये अजीब सी बात है, पैदा करने वाला अल्लाह है, लेकिन कोई लोग बदकिस्मत ऐसे हैं जो उसका इनकार करते हैं, अल्लाह ताला के वजूद का इनकार करते हैं, और कई लोग ऐसे हैं जो उससे अमन में आ जाते हैं, ईमान लाते हैं। वल्लाहु बिमा तामलूना बसीर, और जो कुछ तुम करते हो अल्लाह ताला उसको देख रहा है। कोई ऐसी चीज नहीं है जो अल्लाह ताला की निगाह से दूर है। खलक़स समावाति वल अर्ज़ बिल हक़, और उसने आसमानों और जमीन को हक के साथ रियालिटी में पैदा किया। ये इल्यूजन नहीं है, ये जो रात को आप तारे देखते हैं वो ऐसा नहीं है कि कोई थप्पड़ मारा तो दिन में तारे नजर आए, बोले वैसे तारे नहीं है, और फिर वो ट्विंकल ट्विंकल लिटिल स्टार हाउ आई वंडर व्हाट यू आर, नहीं है। ये तो डॉक्टर इकबाल का जो कॉन्सेप्ट था, सितारों से आगे जहां और भी हैं वैसे तारे हैं। तो ये हक की कायनात है। अब चांद पे लैंड करके देखे, मार्स पे जो है फोटोज आ गए, तमाम प्लैनेट्स के आ गए, कई गैलेक्सीज के आए, अब कितनी तफसील में जाऊं मैं, पूरे सॉलिड यानी वजूद में है ये, कोई इल्यूजन, कोई ऐसा इमेजिनेशन नहीं है। सारी कायनात हक के लिए, हक के साथ पैदा किया गया, और एक मतलब इसका ये होता है कि एक मकसद से पैदा किया। क्या मकसद से पैदा किया? कि तुमको आजमाए कि तुम्हें बेहतरीन अमल कौन करता है, जन्नत में कौन जाने के काबिल है और दोजख में कौन जाने के काबिल है। वसव्वरकुम फअहसना सुवरकुम, तो उसने तुम्हारी शक्ल दी, तुम्हारा फॉर्म दिया और तुमको बेहतरीन फॉर्म दिया। लखद खलकना लिंसाना फी एहसनी तकवीम, بے شک ہم نے انسان کو بہترین تقویم بہترین سٹرکچر میں پیدا کیا. بایولوجیکلی دیر کونٹ ہیو بین اے بیٹر فارم فار اینی لیونگ بینگ. یا آپ کسی بھی بایولوجسٹ سے پوچھ لیجئے کہ زندگی جس میں ہے انسان کی جو شکل اللہ تعالیٰ نے بنائی ہے اس سے بہتر فارم نہیں ہو سکتا تھا جانداروں میں, اس سے بہتر فارم نہیں ہو سکتا تھا. کئی ڈس ایڈوانٹیجز ہیں, مگرمچھ کو ڈس ایڈوانٹیج ہے, چڑیوں کو ڈس ایڈوانٹیج ہے, شیروں کو ببروں کو ڈس ایڈوانٹیجز ہیں. انسان کو ایسا بنایا ہے کہ وہ مچھلی کی طرح پانی میں انڈر واٹر بھی جا سکتا ہے سب میرینز لے کے, برڈس کی طرح جو ہے ہوا میں بھی اڑ سکتا ہے, پیدل بھی چل سکتا ہے, صلاحیتیں ایسی دی ہیں. تو بایولوجیکلی اس کا جو فارم ہے یہ احسن ہے, دا بیسٹ سپرلیٹیو ڈگری ہے. اس سے بہتر کوئی جاندار چیز اس سے بہتر نہیں بنائی جا سکتی تھی. اللہ تعالیٰ نے ہم کو یہ ایسے شکل میں بنایا ہے. وَإِلَيْهِ الْمَصِيرُ, اور اسی کی طرف ہماری منزل ہے, اسی کی طرف جانا ہے. يَعْلَمُ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَيَعْلَمُ مَا تُسِرُّونَ وَمَا تُعْلِنُونَ, وہ جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں ہے وہ جانتا ہے, اور تم جو کچھ چھپاتے ہو جس بھی بات کا اعلان کرتے ہو وہ جانتا ہے, اسے کوئی چیز چھپی ہوئی نہیں ہے. چار لوگ کمرہ بند کر کے رضی اوڑھ کے بھی بات کریں تو وہ جانتا ہے کیا بات ہو رہی ہے, آپ کھلم کھلا بولے بھی تو وہ جانتا ہے آپ کیا بات کر رہے ہیں. آسمانوں اور زمین میں کوئی چیز ایسی نہیں ہے جس سے وہ بے خبر ہے. واللہ علیم بذات صدور, اور جو سینوں میں جو باتیں چھپی ہوئی ہیں وہ بھی اللہ تعالیٰ جانتا ہے. دیکھیں یہاں علیم کا لفظ استعمال کیا گیا ہے, عالم کا لفظ استعمال نہیں کیا. عالم اپنے علم کا علم کو دوسروں تک پہنچانے والا, علیم جاننے والا, یہ ضروری نہیں ہے کہ وہ پہنچائے. اگر ہمارے دلوں کا بھید جان کر دوسروں تک پہنچا دیتا تو پریشانی ہو جاتی تھی. دیکھیں ایک آپ صاحب سے مل رہے ہیں, ارے واہ ماشاء اللہ آپ آئے, بڑی خوشی ہوئی آپ سے مل کے, دل میں ہے یہ وقت ہے آنے کا, میں سونے کو جا رہا تھا یہ وقت آ گیا. اگر عالم اگر یہ بات ایسی ہوتی ہے کہ والا ہوتا تو وہ فوراً دوسرے صاحب جان لیتے تھے کہ بھائی یہ منہ سے تو بول رہے ہیں کہ بڑی خوشی ہے اور ان کا دل یہ بول رہا ہے کہ یہ وقت ہے کوئی آنے کا. تو دل کی بات کو اللہ تعالیٰ جانتے ہیں ہماری دلوں کی باتوں کو. یہ ان کا فضل ہے کہ ہماری دلوں کی باتوں تک دوسروں کو نہیں پہنچاتے, ورنہ پریشانی ہو جاتی تھی, بہت پریشانی ہو جاتی تھی. یعنی قریبی رشتے ٹوٹ جاتے تھے اگر ایک دوسرے کے دل کے باتوں کو اگر ایک دوسرے پہ اظہار ہو جاتا. الم یاتیکم نبؤ الذین کفروا من قبل فذاقوا وبال امرهم ولهم عذاب الیم, کیا تمہارے پاس وہ لوگ جو پہلے کفر کر چکے ہیں ان کی خبریں نہیں آئی, انہوں نے اپنے معاملے کا کے انجام کا نتیجہ چکھ لیا اور ان کے لیے جو ہے ایک تکلیف دہ عذاب ہے. ابھی یہ فرعون ہے, فرعون کی قوم ہے, لوط علیہ السلام کی قوم ہے, صالح علیہ السلام کی قوم ہے, یہ تمام لوگوں کے واقعات تمہارے پاس نہیں آئے کیا؟ تو ان کو دنیا میں بھی عذاب دیا گیا, کسی کو ڈبا دیا گیا, کسی پہ زلزلہ آیا, کسی پہ آندھی طوفان چھوڑ دیے گئے, تو تم نے یہ دیکھ لیا ہے, اور پھر آخرت میں ان کو عذاب العلیم تکلیف دہ عذاب ہونے والا ہے. ذالک بِأَنَّهُمْ كَانَتْ تَأْتِيهِمْ رُسُلُهُمْ بِالْبَيِّنَاتِ فَقَالُوا أَبَشَرٌ يَهْدُونَنَا, یہ اس لیے کہ ان کے پاس ان کے رسول آئے کھلے ہوئے ثبوت لے کر, لیکن انہوں نے کہا کہ کیا ایک انسان جو خبر دینے والا انسان ہے وہ ہم کو راستہ دکھائے گا؟ ان کا تقاضا یہ تھا کہ فرشتوں کو کیوں نہیں بھیجتے؟ دیکھیں یہ قوموں کی تباہی کیوں ہوئی, اللہ تعالیٰ بڑے انصاف پسند ہیں, ظلم نہیں کرتے, انہوں نے رسولوں کو بھیجا, انہی کے قوم میں سے ان کے کسی آدمی کو اٹھایا اور ان کو رسول بنا کے بھیجا. تو ان لوگوں نے, اور رسول جو ہے کھلے نشانیاں ان کے پاس لے کے آئے, موسیٰ علیہ السلام معجزے لے کے آئے, عیسیٰ علیہ السلام معجزے لے کے آئے, ابراہیم علیہ السلام آگ میں نہیں جل سکے, ان کو نکال بچا لیا گیا, یہ تمام چیزیں تھیں. پھر بھی جو ہے انہوں نے ان پہ ایمان نہیں لایا, اور ان کا آبجیکشن کیا تھا, کیا انسان ہم کو جنت کا راستہ بتائیں گے؟ ان کا مطلب یہ تھا کہ یا تو اللہ تعالیٰ خود آنا یا فرشتوں کو بھیجنا. تو ایک جگہ پہ اللہ تعالیٰ نے کہا کہ اگر زمین پہ فرشتے چلتے پھرتے ہوتے تو ہم فرشتوں کو رسول بنا کے بھیجتے, اور اگر ہم فرشتوں کو بھیجتے بھی تھے تو یہاں جو ہے یہ بات آ رہی ہے کہ ان کا یہ تھا, اللہ تعالیٰ نے کہا کہ بھئی اگر زمین پہ فرشتے چلتے بس پھرتے رہتے تو ہم فرشتوں کو بھیجتے تھے. پھر کہا کہ اگر ہم فرشتوں کو بھیجتے تو ان کے لیے انسان بنا کے بھیجنا پڑتا, नहीं तो देखते कैसा हूं, इंसान बना के भेजना पड़ता। तो इनका ये एतराज था। तो कफरू व तवल्लौ, तो इन्होंने कुफर किया और पलट गए, रसूलों के पैगाम से पलट गए। वस्तग्नल्लाह, तो अल्लाह ताला ने भी इनसे बेपरवाही की, लापरवाही की। कह रहे हुट, कह रहे हैंग जैसा बोलते, अल्लाह ताला भी इनसे पलट गए। वल्लाहु गनीउन हमीद, बेशक अल्लाह ताला गनी है, इंडिपेंडेंट है, किसी पर डिपेंड नहीं करते, बिल्कुल खुद मुख्तार है अल्लाह ताला, और हमीद है, उनकी तारीफ हो चुकी है, वो पहचाने जा चुके हैं। तो अल्लाह ताला भी इनसे बेपरवाह हो। देखिए कब तक उनको समझाने की कोशिश की जाएगी। अब जैसा इम्तिहान के मौसम में बच्चों को आप बोलते हैं कि भाई देखो बाबा, बोलते बोलते तबीयत बेजार हो गई, अब तुम जाने, तुम्हारा इम्तिहान जाने, हम तो बोलना छोड़ दिया। तो ये बात जो है आगे, जामल लदीना कफरू अल्लई यब असू, यानी वो लोग जो कुफर करते हैं उनका जाम है, उनका दावा है, उनका क्लेम है कि हम हरगिज उठाए नहीं जाएंगे, आखिरत पे यकीन ही नहीं रखते, हिसाब किताब पे यकीन नहीं रखते, और ये बोलते हैं कि हम हरगिज उठाए नहीं जाएंगे। कुल बला व रब्बी लतुब असुन्ना सुम्मा लतुनब उन्ना बिमा अमिल तुम, इनसे कहो कि क्यों नहीं, मेरे पालने वाले, मेरे मालिक अल्लाह की कसम कि तुम जरूर उठाए जाओगे और तुम जरूर इन्फॉर्म किए जाओगे, खबर दिए जाओगे जो कुछ तुम अमल करते थे। वज़ालिका अलल्लाहिल यसीर, और ये अल्लाह ताला के लिए बड़ी आसान चीज है, कोई बड़ी चीज नहीं। अब यहां समझिए, ये दो अल्फाज को समझना है। लतुब असुन्ना, तुम यू विल डेफिनेटली बी रेज्ड, ये अरबिक कंस्ट्रक्शन ये है कि तुम यकीनन उठाए जाओगे। अभी उठाए जाने का ये बार बार मिसाल आती है, मैं दोहराने में तकल्लुफ नहीं करता कि भाई ये कैसा उठाए जाओगे, दफन हो गए, मिट्टी हो गए, हड्डियां हो गए, बारिश आई, 67-70% वाटर बॉडी में रहता, वो पूरा जो है डिजॉल्व होके खबरों में फैल गया, पूरे खबरस्तान में एक दूसरे का पानी मिल गया, तो हो सकता है कि एक खबर में दो दो तीन दफन हो गए, तो ये कैसा उठाए जाएंगे। तो इसकी एक छोटी सी मिसाल जो समझ में आती है कि भाई किसी मेज पे आप एक ग्लास में पानी, एक कप में दूध और एक डिश में सालन रखें और एक वीडियो कैमरा ऑन करें और फिर ये जोर से धक्का मारे और ये तीनों चीजें टूट के सालन, पानी, दूध वगैरह सब मिल गया, उसके बाद में आप वीडियो कैमरा रिवाइंड करके चलाए तो क्या होगा, ग्लास के टुकड़े ग्लास को जाएंगे, प्याली के टुकड़े प्याली को जाएंगे, कटोरे के टुकड़े कटोरे को आएंगे, कटोरे में सालन आएगा, प्याली में दूध आएगा, ग्लास में पानी आएगा, ये मिक्स नहीं होंगे, ये टू डायमेंशनल में डिमॉन्स्ट्रेशन है, टू डायमेंशन में। तो क्या आपको पैदा करने वाला जो कैमरा बनाए हैं अल्लाह ताला थ्री डायमेंशन में ये चीज आपके साथ नहीं कर सकता, तो ये तुम जरूर उठाए जाओ। फिर उसके बाद में कहा कि तुनब उन्न, और तुम यकीनन खबर दिए जाओगे जो कुछ तुम करते थे। अब ये खबर देने के लिए क्या इंतजाम किया अल्लाह ताला, अल्लाह ताला खुद अंदर की बात जानता है, बाहर की बात जानता है, पहली अथॉरिटी अल्लाह ताला से। फरिश्तों को लगा दिया है, जो भी हम बोलते हैं, जो भी अमल करते हैं फरिश्ते रिकॉर्ड करते हैं। हमारी मेमोरी, हमारी याददाश्त ऐसी है कि हम जो भी अमल करते हैं, जो भी बात करते हैं, यहां तक कि हमारे 20-25 साल पहले के ख्वाब तक हमारी मेमोरी पे रिकॉर्डेड है। मुझे बाज़ वक्त अपने बचपन के ख्वाब याद आते कि डर के चमक के उड़ जाता था, चोर आया, चोरी कराए, बात सर बच्चों में होता है कि वो ख्वाब भी याद है, ऐसी मेमोरी है। तो अगर हमारी मेमोरी अल्लाह ताला अपने कंप्यूटर पे हमारी मेमोरी चिप लगा के चला दे, तो क्या हम अपनी मेमोरी को, हम अपनी याददाश्त को झुठला सकेंगे? सवाल ही नहीं पैदा होता। तो बोल रहे हैं कि देखो हम उठाएंगे भी और तुमको इन्फॉर्म भी करेंगे, और ये अल्लाह ताला पे बड़ा आसान है। फआमिनु बिल्लाहि व रसूलिही व नूरिल्लज़ी अनज़लना, तो फिर अब ये सब जान लिए हैं तो फिर अल्लाह से अमन में आ जाओ और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम से अमन में आ जाओ। अल्लाह पे ईमान लालो, रसूल सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लालो, और वो नूर, वो कुरान जो हमने नाजिल किया है उससे अमन में आ जाओ, उस पर ईमान लालो। इसका मतलब क्या है कि इस पर अमल करो, अल्लाह की बातों पर वैसे ही अमल करो जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया है। अल्लाह ताला की बातें कुरान में मौजूद है, कुरान को नूर कहा गया है। नूर क्यों कहा गया है? नूर रोशनी को बोलते हैं, और आपको मालूम है कि रात के वक्त कभी पावर फेलियर हो गया तो किस तरीके से अंधेरे में हम गिरते पड़ते, मार खाते, बाज़ वक़्त लोगों की हड्डियां भी टूट जाते हैं। तो ये बाहर का नूर है, हम ठोकर खा रहे हैं, ये कुरान अंदर का नूर है, یہ نور جب تک نہیں رہے گا ہم ہماری زندگیوں میں ٹھوکریں کھاتے رہیں گے. تو اللہ تعالیٰ نے آخرت کو روشن کرنے کے لیے دنیا میں یہ قرآن کا نور بھیجا ہے کہ یہ نور آخرت میں بھی کام آئے گا اور جنت میں جو ہے لے جانے کا باعث بنے گا. تو اس پر ایمان لاؤ, اس پہ امن میں آ جاؤ. واللہ بما تعملون خبیر, اور جو کچھ تم کرتے ہو اللہ تعالیٰ اس کی خبر رکھتا ہے. یوم یجمعکم لیوم الجمع ذالک یوم التغابن, یعنی ایک دن سب کو جمع کیا جائے گا. یہ جو ہے جمع کرنے کا دن ہے, یعنی اگلے پچھلے آدم علیہ السلام سے لے کے ان کی اولاد میں آخری جو پیدا ہو کے مرے گا اور اٹھے گا پورے اس دن جمع ہوں گے. ذالک یوم التغابن, یہ ہے تغابن کا دن, یہ ہے غبن کا دن. یہ تغابن کیا ہے؟ ایک دوسرے سے غبن کرنا. تغابن کیا ہے؟ کہ ہار اور جیت کا دن ہے یہ. یہ ایک دوسرے کی کمی, اللہ تعالیٰ کے حقوق میں جو کمی ہوئی وہ پوری کی جائیں گے, دوزخ میں سزا ملے گی. بندوں کے حقوق میں جو کمی ہوئی ہے, ماں باپ کے, بیوی بچوں کے, اڑوس پڑوس کے, دوستوں کے, دفاتر کے, یہ جو کمیاں ہوں گی ان کی پوری کی جائے گی. کیسا پوری کی جائے گی؟ ایک حدیث ہے جو جس کا مفہوم ہے کہ اس دن ایک آدمی لایا جائے گا, تو ایک بتایا گیا کہ صاحب اللہ تعالیٰ سے وہ کہے گا کہ اس نے میری زمین مار کے کھا گئی تھی, تو وہاں تو کچھ دینے نہیں ہوگا, تو اس کی جو نیکیاں ہیں اس کو دے دی جائیں گی, اس کی نیکیاں ختم ہو جائیں گی. پھر اس کے بعد میں کوئی اور صاحب آئیں گے, آ کے وہ بتائیں گے کہ صاحب اس نے میرے ساتھ یہ ناانصافی کی تھی, تو اس کے پاس تو نیکیاں ہیں نہیں, تو ان کے گناہ ان پہ لاد دیے جائیں گے. یہ تغابن ہے, کمی. ان کی جو دنیا میں کمی کی گئی تھی وہ پوری کی جائے گی. تو بعض وقت خیال آتا ہے کہ یا اللہ یہ نماز, یہ روزے, یہ تمام جو عبادتیں ہو رہی ہیں, نہیں معلوم کس کے لیے کر رہے ہیں, کہ کن کن سے ناانصافی ہو رہی پتہ نہیں, کہ اللہ تعالیٰ کے حقوق میں کمی ہو رہی ہے, بندوں کے حقوق میں کمی ہو رہی ہے. تو وہ تغابن کا دن جو ہوگا یہ دے دیا جائے گا, کمی نہیں ہوگی برابر. جو اس دن, یعنی مطلب یہ ہے کہ جو ایمان اور عمل لے کے آئے گا اس کے ایکسچینج, ڈے آف ایکسچینج, جو ایمان اور عمل لے کے آئے گا اس کو جنت دی جائے گی, جو کفر اور گناہ لے کے آئے گا اس کو دوزخ دی جائے گی. تو یہ لین دین کا دن ہے. کچھ عجیب مصروفیت ہوگی, یہ آپ کے سینسیکس کا کون سا بازار ہوتا ہو, نہیں نہیں یہ جہاں یہ آپ کے ریٹ گرتے بڑھتے وغیرہ, جب بزنس اکثر بتاتا ہے کمرشل نیوز میں, ہاں شیئر بازار, جیسا آپ دیکھتے جیسا ایک ڈسٹربنس ہے, انہوں لے رہے ہیں انہوں چھوڑ رہے ہیں, انہوں لے رہے ہیں انہوں چھوڑ رہے ہیں, ایک عجیب پریشانی ہے وہاں. اتنے دیکھیں اس وقت 6 بلین لوگوں کا پاپولیشن ہے اس وقت, اس سے پہلے کتنے بلین آئے اور گئے نہیں معلوم, اس کے بعد کتنے بلین آنے والے ہیں نہیں معلوم. تو پھر سورہ آراف میں بات آئی کہ والدین اور اولاد ایک دوسرے کے پیچھے پر پلٹ جائیں گے, ایک دوسرے کے خلاف. والدین بولیں گے اولاد کو بتا کے کہ ان لوگوں نے ہم کو راستہ نہیں بتایا, اس وجہ سے ہم ادھر آئے. وہ بولیں گے کہ تم کو سمجھ نہیں تھی. تو دونوں کو دگنا عذاب دیا جائے گا. تو یہ بات یاد رکھنا ہے کہ اس دن کی تیاری کے لیے یہ سب چیزیں ہیں. یہ جو بات آئی ہے یوم التغابن کے لیے یہ سب تیاری ہے, ورنہ یہاں بیٹھ کے ٹھنڈا وقت گزاری کا سوال نہیں پیدا ہوتا. یہ ذہن میں, دل اور دماغ میں یہ بیٹھنا ہے کہ یہ ساری زندگی اس دن کی تیاری ہے کہ اس دن حساب کتاب ہوگا. تو انسان جانچ لے کہ اللہ تعالیٰ کے حقوق میں کیا کیا کمی ہوئی مجھ سے, جانچ لے کہ بندوں کے حقوق میں کیا کیا کمی ہوئی ہے مجھ سے. کسی کا مال کھایا ہو, بیوی کے ساتھ ٹھیک نہیں ہے, شوہر کے ساتھ ٹھیک نہیں ہے, اولاد کے ساتھ ٹھیک نہیں ہے, ماں باپ کے ساتھ ٹھیک نہیں ہے, بھائی بہن کے ساتھ ٹھیک نہیں ہے, پڑوسی ہے, لین دین, دفتر والے ہیں, تمام دنیا والے ہیں, یہ تمام چیزوں کا جائزہ لے لے. ایسا نہ ہو کہ ان کا وہاں جا کے اب دفتر میں بیٹھ کے اگر غبن کر دیا تو وہاں تو پبلک پراپرٹی دلائی جائے گی, پورا نیشن کھڑے رہ جائے گا کہ صاحب یہ بیٹھ کے پورا مال خود ہڑپ کر لیتا تو چھوڑ دیا جائے گا. جیسا ایک صاحب بڑی اچھی بات بولے کہ بھائی ایک آدمی ایک قتل کیا ہے اور ہٹلر جیسا آدمی کئی لاکھوں لوگوں کو قتل کیا گیا ہے, دونوں کو ایک ہی سزا ملے گی, کیسا ہوگی؟ ایک قتل کرنے والے کو ایک قتل کرنے کی سزا ملے گی, اگر کوئی 60 لاکھ کو قتل کیا ہے تو 60 لاکھ کو قتل کرنے کی سزا ملے گی. تو نہیں معلوم ہم لوگ کن کن سے ناانصافی کیے ہیں, اللہ تعالیٰ اور بندوں میں کن کن سے ناانصافی کی ہو. اب اس کو جانچنے کے لیے قرآن پڑھنا ضروری ہے. دیکھیں الٹیمیٹلی بات وہی آتی ہے کہ یہاں صرف سننے سے یا کہیں اور جا کے خالی سننے سے بات نہیں ہوتی, ہوم ورک کرنا ضروری ہے. قرآن لے کے بیٹھنا, وہ زبان میں جو ہم سمجھتے ہیں وہ زبان میں پڑھنا, اس کو سمجھ کے جو ہے عمل کرنے کی دعا کرنا, نیت کرنا. تو ہوگا یہ کہ یہ یوم تغابن کا جو نتیجہ ہوگا وہ کیا ہوگا, دو گروپس نکلیں گے. پہلا گروپ کیا رہے گا, وَمَن يُؤْمِن بِاللَّهِ وَيَعْمَلْ صَالِحًا يُكَفِّرْ عَنْهُ سَيِّئَاتِهِ وَيُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا أَبَدًا ذَلِكَ الْفَوْزُ الْعَظِيمُ. تو جس نے ایمان لایا اور عمل صالح کیا, یعنی قرآن پہ ویسے ہی عمل کیا جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا, تو اس کے جو سیئات جو گناہ ہیں اس کو ڈھانپ دیے جائیں گے, کور کر دیے جائیں گے, معاف کر دیے جائیں گے, اور پھر اس کو جنت میں داخل کیا جائے گا جس کے نیچے نہریں بہ رہی ہوں گی اور وہ وہاں ہمیشہ رہے گا. اور یہ جو ہے بہت بڑی کامیابی ہے, بہت بڑا اچیومنٹ. ذالک الفوز العظیم, یہ ہے اصل اچیومنٹ ہمارا, جنت مل جائے. پھر دوسرا جو گروپ رہے گا, والذین کفروا وکذبوا بآیاتنا اولئک اصحاب النار خالدین فیہا وبئس المصیر. اور جن لوگوں نے کفر کیا اور ہماری آیتوں کو جھٹلایا وہی وہ لوگ ہیں جو آگ میں رہیں گے اور وہ بہت برا ٹھکانہ ہے. دو چیزیں ہیں, اسی کو سورہ مائدہ کی 9 اور 10 آیت میں بتایا گیا کہ والذین وعد الذین آمنوا وعملوا الصالحات لہم مغفرت و اجر عظیم, اور والذین کفروا وکذبوا بآیاتنا اولئک اصحاب الجحیم. تو اب یہاں دو تینوں جگہ اگر آپ دیکھیں تو ایمان کے خلاف کفر آ رہا ہے اور عمل صالح کے خلاف کذب آ رہا ہے. یعنی قرآن پہ عمل نہیں کرنا, قرآن کو جھٹلانا ہے. مسنون زندگی رسول اللہ صلی اللہ علیہ وسلم کی نہیں گزارنا, رسالت کو جھٹلانا ہے. یہ بات سمجھنا ہے, ہم لوگ یہ بات نہیں سمجھ رہے. کذب کے کیا معنی ہیں, خالی جھوٹ کے معنی ہیں. یہ ایکویشن فارم ہو رہا, ایمان کے اپوزٹ کفر آ رہا, الذین آمنوا والذین کفروا وعملوا الصالحات وکذبوا بآیاتنا, یہ ایکویشن فارم ہو رہا. یعنی مطلب یہ ہے کہ اگر ہم قرآن پہ ویسے عمل نہیں کرتے جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا ہے تو ہم کذاب ہیں, ہم جھوٹے ہیں, جھوٹا دعویٰ ہے ہمارا. ایمان کا ثبوت عمل سے دینا پڑے گا ہم کو. یہ بات ہمارے ذہن میں اللہ تعالیٰ بٹھا دے. ما صاحب من مصیبت الا باذن اللہ, اور کوئی مصیبت نہیں آتی مگر اللہ تعالیٰ کے حکم سے. یہی بات ہم جو ہے سورہ حدید میں پڑھ چکے تھے, ما اصاب من مصیبت فی الارض ولا فی انفسکم الا فی کتاب من قبل ان نبرآہا ان ذالک علی اللہ یسیر لکی لا تعصوا علی ما فاتکم ولا تفرحوا بما آتاکم واللہ لا یحب کل مختار فخور. اور کوئی مصیبت نہ زمین میں آتی ہے نہ تمہارے اپنے شخصیتوں میں اندر تم پر آتی ہے مگر یہ نازل ہونے سے پہلے, وجود میں آنے سے پہلے کتاب میں لکھی ہوئی ہوتی ہے. یہ اللہ تعالیٰ کے لیے بڑا آسان ہے. یہ اس لیے تم کو انفارم کیا جا رہا ہے کہ جو تم سے جاتا رہا تم اس پہ غم نہ کرو اور جو تم کو ملا اس پہ جو ہے خوشی اتراؤ مت ہو. اور بے شک اللہ تعالیٰ جو ہے جو اتراتے ہیں فخر کرتے ہیں ان کو پسند نہیں کرتا. تو یہاں یہ بات معلوم ہوئی کہ جو بھی مصیبت آتی ہے اللہ تعالیٰ کی حکم سے آتی ہے, اللہ تعالیٰ کی اجازت سے آتی ہے, اپنے سے نہیں آ سکتی. پھر یہ تقدیر کا مسئلہ چھڑ جاتا ہے کہ یہاں پچھلی آیت میں معلوم ہوا کہ ہر چیز اللہ تعالیٰ نے لکھ دی ہے. اب دیکھیں اس بات کو پھر اور ایک ایک جگہ سورہ فرقان میں ہم پڑھ چکے ہیں کہ خلق کل شئین فقدرہ تقدیرا, ہر چیز اللہ تعالیٰ نے پیدا کی اور پھر اس کی تقدیر مقدر کر دی. فکسڈ ہے ہر خبر, ہر امر فکسڈ ہے, سورہ قمر میں پڑھ چکے ہیں. تو اب یہاں یہ بات سمجھنا ہے کہ تقدیر کیا چیز ہے. تقدیر اللہ تعالیٰ کا علم ہے کہ یہ چیز کیا کرے گی. وہ ہمارے پہ کمپلشن نہیں ہے کہ ہم ایسا کرنا چاہیے, وہ ہم کو چھوڑ دیا. اس کی مثال ایک ذہن میں آئی, اللہ کرے کہ بات ہم لوگوں کے ذہن میں بیٹھ جائے, کہ بھئی امتحان کا زمانہ چل رہا ہے, ایک کلاس ٹیچر ہیں, انہوں ایک بچہ فرسٹ آتا ہے اس کے بارے میں لکھ دیے ہیں کہ ہی ول گیٹ اے فرسٹ کلاس ان دا ایس ایس سی ایگزامینیشن, اور ایک بچہ ہمیشہ لاسٹ آتا ہے ان کے بارے میں لکھ دیے کہ ہی ول فیل ان دا ایس ایس سی ایگزامینیشن, یہ فیل ہوگا. وہ چٹھی خانے میں ڈال دیے. اب یہ دونوں بچوں کو نہیں معلوم کہ انہوں ایسا لکھ دیے ہیں, نہیں معلوم. اب ان کا کامیاب ہونا ان کی اپنی محنت پہ ہے, अगर वो लास्ट आने वाला बच्चा भी मेहनत करा तो कामयाब हो सकता है, लेकिन इनका इल्म इतना पक्का है, उनको मालूम है कि ये नहीं करेगा। मगर ये जो बच्चा नहीं पढ़ रहा है उन पे ये मास्टर साहब का कंपल्शन नहीं है, दबाव नहीं है कि मत पढ़ो बोल के। तो ये बात समझना है कि कुरान हमारे सामने है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत हमारे सामने है, अहादीस हमारे सामने है, चॉइस हमारा है। हम वो लिख दिए हैं अल्लाह ताला, हम क्या करेंगे, वो अपने इल्म के बिना पे लिखे हैं, वो उनका डिपार्टमेंट है। हमारा डिपार्टमेंट क्या है, हमको क्या करना है, ये कुरान पढ़ना है, सीरत पढ़ना है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, और फिर अहादीस पढ़ना है, और फिर हम ईमान ला के अमल करना है, उसकी हमसे पूछ होगी। ये कंफ्यूज नहीं होना है, तकदीर में नहीं था साहब क्या करेंगे, वो तो आने के बाद मालूम होगा कि तकदीर में था। आज मैं सुबह प्रोग्राम कर रहा था कि इंशाल्लाह यहां आऊंगा, ये प्रिपेयर कर रहा था ऐसा करूंगा, मगर मैं आने तक मुझे यकीन नहीं था, अब यकीन हो गया कि हां मैं सुबह में जो सोचा था वो तकदीर में पहले से था। तो बात ये हमारे जहन में रहना है कि कोई चीज होने के बाद मालूम होता कि ये तकदीर में था या नहीं था, पहले से हम बोल ही नहीं सकते। तो पूछ हमारे ईमान और अमल पर होगी, हमको जो है प्रिपेयर रहना पड़ेगा, मेहनत करना पड़ेगा। वह मैं यूमिन बिल्लाह, तो जो कोई अल्लाह पे ईमान लाता है, यही थी कल्बहु, वो उसके दिलो दिमाग को रास्ता दिखाता है जन्नत का। जो अल्लाह पे ईमान लाता है, अल्लाह से ईमान अमन में आ जाता है, मान लेता है कि ये आपकी किताब है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपके रसूल हैं, मैं ये दो सोर्सेज को फॉलो करूंगा, तो फिर अल्लाह ताला क्या करते हैं, उसके दिलो दिमाग को रास्ता दिखाते हैं जन्नत का। वल्लाहु बिकुल्ली शयइन अलीम, और बेशक अल्लाह ताला हर चीज का इल्म रखते हैं। वह अतीउल्लाह व अतीउर रसूल, और अल्लाह ताला की इताअत करो और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत करो, यानी कुरान की इताअत करो और अहादीस में जो अहकामात आए उनकी इताअत करो। थर्ड अथॉरिटी कुरान में नहीं दी गई, जब मशवरे की बात आई है कहा कि अगर इख्तिलाफ हो तो फिर कुरान और हदीस को रुजू करो, कि ये बात जहन में रखिए, इसलिए कि सूरह तलाक अगर हम कुछ कर सकें तो ये बात जहन में रहना है। अति अल्लाह हो अति रसूल, अल्लाह ताला की इताअत और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत, नो थर्ड अथॉरिटी। फइन तवल्लैतुम फइन्नमा अला रसूलिनल बलागुल मुबीन, और अगर तुम पलट जाओ अल्लाह की इताअत और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत से पलट जाओ, तो हमारे रसूल का काम सिर्फ बात को खुली तौर पर पहुंचाना है, खत्म किस्सा। ही इज नॉट रिस्पॉन्सिबल फॉर योर डीड्स, आपका ईमान और आपके अमल से का जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से नहीं पूछा जाएगा कि क्यों ईमान नहीं लाया, क्यों लाया, ऐसी हरकत क्यों किया, ये आपसे नहीं पूछा जाएगा। उनका काम सिर्फ पहुंचाने का है, अल्लाह ला इलाहा इल्लाहु, अल्लाह है, अल्लाह के सिवा कोई इलाह, कोई और अथॉरिटी नहीं है, सिर्फ अल्लाह ही वाहिद अथॉरिटी है सारी दुनिया में। तो अल्लाह फल यतवक्कल अल मोमिनीन, तो लिहाजा मोमिनून को चाहिए कि वो अल्लाह ताला ही पर भरोसा करें। कैसा भरोसा करे, अपने से जो होता है वो कर दे, नतीजे के लिए अल्लाह ताला पे छोड़ दे, तवक्कुल उसको बोलते हैं। ट्रस्ट इन अल्लाह बट टाई योर कैमल। एक साहबी आए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि मैंने ऊंट को जंगल में छोड़ दिया अल्लाह पे भरोसा करके, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, क्या तूने ऊंट को बांधा था? तो नहीं बांधा नहीं था, अल्लाह पे भरोसा करके छोड़ दिया। तो बोले नहीं, अल्लाह पे भरोसा कर मगर ऊंट को बांध लिया कर। तो ये बात समझ में आ रही है कि एग्जाम्स के लिए बच्चों को चाहिए कि प्रिपेयर करें, मेहनत करें, मेहनत करके जब एग्जाम खत्म हो जाए नतीजा अल्लाह ताला पे छोड़ें। मेहनत नहीं करके नतीजा अल्लाह ताला पे छोड़ेंगे तो फिर इस दुनिया का जो अल्लाह ताला ने कानून बनाया है, तुमको वही मिलेगा जो तुम कमाओगे। देखिए जो बात आई है, रब्बना आतिना फी दुनिया हसनतन व फिल आखिरती हसनतन व क़िना अज़ाबन्नार, कि अय हमारे पालने वाले हमको दुनिया में भी भलाई दे, आखिरत में भी भलाई दे, और फिर हमको आग के अजाब से बचा। तो उसके बाद का हिस्सा जो हो रहा है, जिसका तर्जुमा मुझे याद है, अरबी याद नहीं है, कि तुम जो कमाओगे वही तुमको मिलेगा। दुनिया कमाओगे तो दुनिया मिलेगी, आखिरत कमाओगे तो आखिरत मिलेगी। तो फिर उस उसूल के खिलाफ हो जाएगा अगर आप बगैर मेहनत के अल्लाह पे भरोसा करें, तो उस उसूल के खिलाफ हो जाएगा। देखिए इससे पहले भी बात आई कि पोटेशियम साइनाइड अगर कोई खाएगा तो मर जाएगा, ये कानून अल्लाह का बनाया हुआ है, कोई केमिस्ट का बना हुआ नहीं है। अगर कोई बिस्मिल्लाहिर्रहमानिर्रहीम सूरह फातिहा तीन खुल तीन दुरूद शरीफ पढ़ के भी पोटेशियम साइनाइड खाया तो खत्म हो जाएगा। नहीं खत्म हुआ था फिर वो अल्लाह ताला का वो कानून टूट जाएगा, फिर मौजूदा हो जाएगा वो जो नबियों को और पैगंबरों को दिया गया। तो ये कॉज एंड इफेक्ट की दुनिया में یہ بات یاد رکھنا ہے کہ ہم سے جو محنت ہوتی ہے ہم وہ محنت کریں اور پھر نتیجے اللہ تعالیٰ پر چھوڑ دیں. مومنین کو جو ہے یہ حکم آ رہا ہے, یا ایھا الذین آمنوا ان من ازواجکم واولادکم عدوا لکم فاحذرہم. اے وہ لوگوں جو ایمان لائے ہو, تمہاری بیویوں تمہاری اولاد میں سے بعض تمہارے دشمن ہیں, لہذا ان سے چوکنا رہو. اب اس کا جو تفاسیر میں بات آئی ہے کہ بعض صحابہ ہجرت کرنا چاہتے تھے, ان کے بیوی بچے ان کو روکتے تھے. آج بھی ایک بات ہوتی ہے کہ بعض وقت آپ نیک کام کرنا چاہتے ہیں تو بیوی بچے آپ کو روکتے ہیں. اب ان کو دیکھو بازو والے رشوتیں لے کے بنائے نا گھر, آپ ایک بڑے ایماندار جو ہے چھوٹے سے گھر میں کرائے کے گھر میں پڑے ہوئے ہیں. بولے تو بولے نہیں, تمہاری بیوی اور ہر بیوی ایسی نہیں رہتی, تمام اولاد ایسی نہیں رہتی, بعض بیویاں ایسے رہتے, کیونکہ یہاں کنسٹرکشن جو ہے من ازواجکم, تمہاری بیویوں میں سے بعض. ہر ایک بیوی اور ہر ایک بچے پہ نہیں لکھتا کہ گھر جا کے آپ بیوی کو لتاڑنا شروع کرے, تمہاری طرف سے ہم لوگوں کا ایسا تماشا بن رہا. بولے نہیں, بعض بیویاں تو بےچارے ایسے رہتے کہ غلط شوہروں کو پیروں پہ گر گر کے جو ہے روکتے ان کو غلط جگہوں سے روکنے کے لیے, تو بعض ایسے رہتے ہیں. تو بول رہے ہیں کہ دیکھو یہ تم کو حالا اس میں نہ ڈالے, یہ تمہارے دشمن ہیں تو ان سے چوکن نہ رہو. اور پھر ان سے کہا جا رہا ہے کہ دیکھو ایسی بیویوں کو اور ایسے بچوں کو مارو پیٹو نہیں. کیا حکم آ رہا ہے؟ فَإِن تَعْفُوا, اگر تم ان کو معاف کر دو, وَتَصْفَحُوا, اگر درگزر کر دو, وَتَغْفِرُوا, اور ان کی سزا سے ان کو بچا لو, فَإِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ, تو بے شک اللہ تعالیٰ بھی تم کو گناہوں کی سزا سے بچانے والا رحم کرنے والا ہے. مارو پیٹو نہیں بول رہے, معاف کرو, درگزر کرو, ان کو سزا سے بچا لو. یہ نہیں سمجھ رہے ہیں ابھی کہ دین کیا چیز ہے, دین اور دنیا میں جو ہے فرق نہیں محسوس کر سک رہے ہیں. تو اتنی آنےسٹ طریقے سے جو ہے اللہ تعالیٰ ہم کو ہر چیز سمجھا رہے ہیں کہ ایسا ان پہ مارم پیٹی مت کرو. پھر اس کے بعد میں یہ بھی آیا سمجھنے کی وہ ہے کہ انما اموالکم واولادکم فتنہ, بے شک تمہارے مال اور تمہاری اولاد فتنہ ہے. اب یہ فتنے کا لفظ فتنہ پیدا کر دیا. فتنہ عربی میں آزمائش کو بولتے ہیں. دیکھو تمہارا مال اور تمہاری اولاد تمہارے آزمائش کے لیے, کہ تم اپنا مال اور اولاد دین میں لگاتے ہو یا دنیا میں لگاتے ہو. کیا کامیاب لوگ ہیں جو اپنے مال اور اولاد کو دین میں لگا دیے, صحابہ تھے. فتنہ ہے, آزمائش ہے, ہم اس کو اردو کا فتنہ لے لیے. ارے وہ چھوکری فتنہ ہے حضرت. میں بالکل حیدرآبادی زبان میں, اس لیے کہ دل میں بیٹھنا, دیکھیں میرا مقصد یہ رہتا چاہے میری زبان جیسی نکلے جو بھی ہو, بات دل و دماغ میں بیٹھنا, اثر کرنا. تو اب یہاں یہ بات سمجھیے کہ ہم اس کو سمجھیں کہ فتنہ, تو بعض وقت ایسا ہوا کہ بیوی بچوں سے دشمنی ہو گئی ہم کو. فتنے کا لفظ جو غلط سمجھے, اردو ترجمے میں بھی فتنہ آ گیا بعض جگہ. تو بولے یہ تو فتنہ ہے, دور دور, میں نماز پڑھنے جا رہا ہوں, لاہور ولا قوت الا اللہ. اب دوسرے بولے بھئی یہ نماز پڑھ رہے تو کیا ہو گیا ہے, گھر میں تماشا ہو گیا ہے ان کا, بیوی بچوں کو تو نزدیک نہیں آنے دیتے. ارے واہ صاحب, ایک لفظ کا آپ ٹرانسلیشن غلط کر لے کے جو ہے اس کو ایک تماشا بنا دیا اپنی زندگی کو. تو یہاں اس کو آپ ٹھیک طریقے سے اگر پڑھیں تو معلوم ہوتا ہے کہ دیکھو اے وہ لوگوں جو ایمان لائے ہوں, تمہارا مال اور تمہاری اولاد جو ہے یہ تمہاری آزمائش کے لیے دیا گیا ہے, تم کو چوکن نہ رہو, ان کو دین اور دنیا میں دین اور آخرت کے لیے لگاؤ, ان کو یہ دیا گیا ہے. واللہ عندہ اجر عظیم, اور تم ان کو آخرت اور دین کے کام میں بھی لگاؤ گے تو پھر اللہ تعالیٰ کے پاس تو بہت بڑا اجر ہے, بہت بڑا ہے اجر اللہ تعالیٰ کے. فاتقوا اللہ ما استطعتم, یہ عجیب سی چیز ہے, اللہ سے ڈرو جتنا تم ڈر سکتے ہو. اب کسی سے آپ بولتے بھائی آپ یہ بچی کی شادی ہو رہی, آپ کہاں تک دے سکتے ہیں؟ وہ بولتا بھائی ایک آدھ ہزار دے دوں گا. نہیں نہیں, آپ سوچو آپ کس حد تک آپ دے سکتے ہیں, سوچو آپ. بولے اچھی بات ہے صاحب, ایک دو ہزار دے دیتا ہوں. تو اس طریقے سے بات آ رہی ہے کہ فتق اللہ مستطعتم, جتنی تمہاری استطاعت ہے, جتنا تم ڈر سکتے ہو اتنا اللہ سے ڈرو, جتنی استطاعت ہے اتنا اللہ تعالیٰ سے ڈرو. اور پھر وسمعوا, سنو, واطیعوا, اور اطاعت کرو. کیا سنو؟ قرآن سنو, حدیث سنو, سیرت سنو, پھر اطاعت کرو, اوبے کرو. وانفقوا خیرا لانفسکم, اور خرچ کرو تمہارے تو تمہاری جانوں کے لیے جو ہے یہ بہتر ہے. یہ خرچ کرو کیوں آیا؟ کہ یہاں اوپر بات آ رہی ہے کہ دیکھو انما اموالکم واولادکم فتنہ, آزمائش کے لیے ہے. تو یہ مال آزمائش کے لیے ہے, اس کو خرچ کرو, جتنا اللہ کی راہ میں دے سکتے ہو دیتے چلے جاؤ. یہ ہے کہ بھئی خود غریب نہ ہو جاؤ, اپنی بیوی بچوں کا بھی خیال رکھو, لیکن یہ ہے کہ آخرت بنانے کے لیے ان کو خرچ کرو. اور یہ بڑی زبردست بات ہے, وہ مئی یوخا شوہ نفس ہی اولائک ہم المفلحون, اور جو اپنے نفس کے شوہ سے یعنی اپنے شعور کے شوہ سے بچا لیا گیا ہے وہی جو ہے وہی لوگ کامیاب ہیں. یہ شوہ کیا چیز ہے؟ نفس تو شعور ہے, اور پھر یوخا بچا لیا گیا ہے, اسی سے تقویٰ ہے بچنا. فتقوا النار, تو آگ سے ڈرو. فتقوا اللہ, اللہ سے ڈر کر, اللہ سے ڈر کر بچو. اللہ سے بچنے کا کیا سوال ہے؟ اللہ سے ڈرو, اس لیے کہ عذاب سے بچنا ہے. اگر تم اللہ سے ڈرو گے تو پھر عذاب سے بچو گے. اپلائیڈ معنی جو ہے اللہ سے ڈرنے کے معنی آ گئے, حقیق معنی بچانے کے آ گئے. تو جس جو اپنے نفس کے شوہ سے بچا لیا گیا, یہ شوہ کیا چیز؟ یہ خود کیا بولنا چاہیے, سیلفشنس جس کو بولتے ہیں, سیلفشنس جس کو بولتے ہیں کہ میرا مال کسی اور کے پاس نہ جائے اور دوسرے کا مال میرے پاس آئے. خود غرضی, میرا مال کسی کے پاس نہ جائے اور دوسرے کا مال میرے پاس آ جائے, اس کیفیت سے جو بچا لیا گیا ہے یہی کامیاب ہے. کیونکہ آگے پیچھے بات آئی ہے کہ انفقوا خیر لانفسکم, تو خرچ کرو تمہارے نفوس کے لیے بہتر ہے. اور تو کیسا خرچ کرو؟ اب یہ کنٹینیوشن ہے, پورا کنٹینیوشن. ان تقرض اللہ قرضا حسنا یضاعف لکم ویغفر لکم, اور اگر تم اللہ تعالیٰ کو قرض حسنا دو گے تو اس کو دوگنا کرے گا اور تمہاری غلطیوں کو تمہارے گناہوں کی سزا سے بچا لے گا. اب اللہ کو قرض دینے کی کیا بات آئی؟ کہ بھئی اللہ کے راستے میں خرچنا, اللہ کے دین پہ خرچنا, غریب لوگوں پہ خرچنا, غریب رشتہ داروں پہ, اطراف کے لوگوں پہ جو ہے خرچنا, یہ اللہ تعالیٰ کا قرض ہے. اور پھر واللہ شکور حلیم, اور بے شک اللہ تعالیٰ اکنالج کرنے والا ہے. یعنی شکر, دیکھیں آپ کسی کوئی آپ پہ کوئی احسان کرے تو آپ بولتے ہوئے تھینک یو ویری مچ, شکریہ, یعنی میں اکنالج کرتا ہوں, میں مانتا ہوں کہ یہ چیز آپ نے میرے لیے کی. تو اللہ تعالیٰ ایکسپٹ کرنے والا ہے, اکنالج کرنے والا ہے, ماننے والا ہے. جو کچھ تم یہ خرچ کرو گے, اس کو قرض جو دو گے تو اس کو اکنالج کرے گا, مانے گا اس کو. اور وہ حلیم ہے. حلیم کا مطلب کیا ہوتا ہے؟ کہ سزا دینے کی طاقت رکھتے ہوئے بھی مہلت دینے والا ہے. ایک بچہ ہے, چپ آ کے یہاں کاڑی میرے کان کو لگا رہا, پلٹ کے دیکھا چھوٹا بچہ ہے, ایک مارا تو گر جائیں گا. اب میں جو ہے برداشت کروں, تھوڑی دیر کر لیں گا, چلے جائیں گا. یہ حلیم ہے, یعنی میرے میں طاقت ہے اس کو سزا دینے کی.